بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین، بہت بہت صبح بخیر اور بہت بہت خوش آمدید کہتے ہیں آپ کو پروگرام نسیم زندگی میں. السلام علیکم خرم،
وعلیکم السلام،
کیسے ہیں آپ؟
اللہ کا شکر، آپ ٹھیک
ٹھاک؟ اللہ کا شکر.
سلام عرض کرتے ہیں اپنے پیارے پیارے ناظرین کی خدمت میں. آج بھی ایک پیارا سا، خوبصورت سا، مزیدار قسم کا اور انفارمیشن سے بھرا ہوا پروگرام ہم آپ لوگوں کی خدمت میں لے کے آئے ہیں.
بالکل، یہ بات بالکل درست ہے. اور ناظرین، ہمارے ہفتے کا موضوع چل رہا ہے زندگی کی مشکلات کا فلسفہ، اور اس موضوع میں ہمارے محترم ناظرین ہمارا ساتھ کس طرح دے سکتے ہیں خرم؟
جی، ہمارا ساتھ وہ دے سکتے ہیں وائبر، واٹس ایپ، جس کے نمبر انشاءاللہ آپ لوگ جلدی اسکرین پہ دیکھ لیں گے، اور اس کے علاوہ آپ لوگ فیس بک .com/SUT. اور بالکل آخری رستہ آپ بتا دیں.
آخری رستہ یہ ہے کہ ہمارے لائیو نمبرز آپ دیکھیں گے جلد ہی اسکرین پر، اور آپ ہمارے اسٹوڈیو پر کال کر سکتے ہیں. آپ کال نہ کرنا چاہیں، اپنا نمبر ہمیں میسج کریں اور ہم آپ کو خود کال کریں گے.
بالکل. جی بالکل جی، ہم لوگ اتنا آپ کے ساتھ بارہ ہماری محبت ہو چکی ہے کہ ہم لوگ کوشش کرتے ہیں کہ جو ناظرین نہیں ہمیں کال کر سکتے بتائیں، ہم آپ کو خود کال کریں گے انشاءاللہ. لیکن آپ لوگوں کا حضور پروگرام میں بہت ضروری ہے.
بالکل. اب چاہے وہ ماہرین سے سوال ہو، یا ہفتے کے موضوع کے بارے میں آپ کچھ کہنا چاہیں، یا کوئی بھی اچھی بات جو ہے وہ آپ کے دل میں صبح سویرے آتی ہے، آپ چاہتے ہیں ہمارے ناظرین سے شیئر کرنا، تو آپ شیئر کر سکتے ہیں.
بالکل. اور وقت ہوا ہے
پروگرام کا باقاعدہ آغاز کرتے ہیں، تو ساتھ مل کر دیکھتے ہیں اور سنتے ہیں فرمان.
جی، فرمان ہے نواس رسول امام حسین علیہ السلام کا، ایک فرمان ملاحظہ فرمائیے اور اس کے بعد آپ خدمت میں حاضر ہوں گے،
ہمارے ساتھ رہیے گا.
فرزند رسول حضرت امام حسین علیہ السلام کا ارشاد گرامی ہے، قیامت میں کسی کو امان نہیں مگر جو شخص دنیا میں خوف خدا رکھتا ہو.
جی محترم ناظرین، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں، اور اس دعا کے ساتھ کہ اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے کہ ہم اس فرمان پر عمل پیرا ہونے کی پوری 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 کوشش کر سکیں.
بالکل انشاءاللہ. اور ایک وجہ میں بتاتا چلوں کہ یہ فرمان ہم لوگ ہر روز اسی لیے دکھاتے ہیں، دیکھتے ہیں، سنتے ہیں، پڑھتے ہیں. اس کی وجہ یہ ہے کہ ہم لوگ اپنی زندگیوں کو سنوار سکیں. ایک اہم مقصد ہمارے پروگرام نسیم زندگی کا یہی ہے کہ ہم لوگ خود، ہمارے آس پاس کے لوگ، ہمارے دیکھنے والے، ہم سب کوشش کر سکیں کہ اپنی زندگیوں کو بہتر طریقے سے جان سکیں، اپنی زندگی کی مشکلات کو. اس ہفتے کے موضوع کے علاوہ کی بات کر رہا ہوں کہ جو بہرحال ہم موضوعات لے کے آتے ہیں وہ میڈیکل سے ریلیٹڈ ہوں یا طرز زندگی سے ان کا تعلق جڑا ہو، تو کوشش ہم لوگوں کی یہی ہوتی ہے کہ بہتر طریقے سے ہم لوگ ان عظیم ہستیوں سے جو پیغمبر صلی اللہ علیہ وآلہ وسلم کا خاندان ہے، اس سے بہتر طریقے سے رہنمائی لے سکیں، ہدایت لے سکیں.
ہمارے آئیڈیلز ہیں یہ، ہمارے مشعل راہ ہے یہ، ہماری کہیں کہہ سکتے زندگی کی تاریکیوں میں ایک روشنی کی کرن ہے.
شک کوئی نہیں، بالکل آپ نے ٹھیک کہا. تو ہم مہمانوں کی طرف چلتے ہیں، اور میں بتاتا چلوں کہ میرے ساتھ یہاں پر اسٹوڈیو میں موجود ہوں گی صابرہ کانجی صاحبہ، ماہر نفسیات ہیں، اور انشاءاللہ ہفتے کے موضوع جو چل رہا ہے، زندگی کے مسائل، ان کا فلسفہ، ان کا سامنا، اس کے بارے میں انشاءاللہ میں ان سے بات کروں گا.
ٹھیک ہے. اور میں آپ کو اور ناظرین کو اسکائپ کے ذریعے لے چلوں گی امریکہ، جہاں ڈاکٹر یاسر انرابی ہمارے ساتھ ہوں گے، اور دیکھیں طب کی دنیا میں کیا نئے نئے کام ہو رہے، انشاءاللہ وہ ہمیں اسے اپڈیٹ کریں گے.
زبردست، چلیں گی. تو یہ تو ہمارا آج کا پروگرام ہے، تو ہم جلدی سے ایک وقفہ لے لیتے ہیں.
جی ہاں، ہم جان بنائیں گے. جی ہاں، جان بنائیں گے. اور جی ہاں، آپ بھی جان بنائیے اور ہمارے ساتھ ورزش کا حصہ یعنی پلاٹیز دیکھیے، اور اس کے بعد ہم آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا.
اللہ کے نام سے شروع کرتے ہیں. سلام، آج ہم ایک نئے پروگرام کے ساتھ حاضر خدمت ہیں جس میں پلاٹس کے ایکسرسائز کرنا سکھائیں گے. ہماری زندگی میں کم متحرک ہونے اور اپنے اعضاء اور پٹھوں کے کمزور ہونے کی وجہ سے ہمارا جسم اپنی طبیعی حالت میں نہیں رہتا، اور اس کی مثال کمر کا بہت زیادہ گول ہو جانا یا پیٹ کا صاف ہونا ہے، زانو کا نہ مڑنا، گردن کا جھک جانا وغیرہ جیسی مشکلات اس میں شامل ہیں. پلاٹس ورزش ہماری مسلس کی مدد کرتی ہے تاکہ ہمارا بدن اپنی اصلی حالت اور فارم میں واپس آ جائے اور ہمارا بدن سالم اور چست ہو جائے. پلاٹس کے ایک اہم اصول اور ایک اہم خصوصیت اس ورزش کے دوران سانس لینے کا طریقہ کار ہے. جب ہم سانس لیتے ہیں تو اپنے پیٹ کو اوپر اور اندر کی طرف کھینچتے ہیں, اور جب سانس چھوڑتے ہیں تو اپنے پیٹ کو پوری طرح ڈھیلا چھوڑ دیتے ہیں. عام حالت میں جب ہم سانس لیتے ہیں تو ہم اپنے پیٹ سے سانس لیتے ہیں, یعنی جب سانس لیتے ہیں تو ہمارا پیٹ باہر نکلتا ہے اور سانس کھینچنے کے وقت اس میں کوئی تبدیلی نہیں آتی. پلاٹس میں اگر آپ غور کریں تو میں اپنے کپڑوں کو تھوڑا سا سمیٹتا ہوں تاکہ آپ بہتر طور سے دیکھ سکیں. جب میں سانس لیتا ہوں تو اپنے پیٹ کو اندر اور اوپر کی طرف کھینچتا ہوں, اور جب سانس چھوڑتا ہوں تو پیٹ کو پوری طرح ڈھیلا چھوڑ دیتا ہوں. ساتھ مل کے انجام دیتے ہیں, اندر اور اوپر سانس کھینچیں, سانس چھوڑیں, میری سانسوں پر دقت کریں, سانس لیں, پیٹ باہر نہیں نکلتا, بالکل باہر نہیں نکلتا. ہاتھوں کو اپنے سینے پہ رکھیں تاکہ سانس چھوڑنے میں پوری طرح احساس کر سکیں. سانس لیں, چھوڑیں, اپنے سینے پہ ہاتھ رکھیں تاکہ آپ کو اس چیز کا اندازہ ہو جائے. ایک اور جو میں آپ کو ایکسرسائز یہاں پہ کراؤں گا وہ پیروں پہ کھڑے ہونے کی ایکسرسائز ہے, جو پلاٹس میں کھڑے ہونے کو کہتے ہیں. اس ورزش میں دونوں پیر آپس میں ملے ہوں اور ایڑیاں بھی آپس میں ملی ہوں, اور اس ورزش کے دوران ہم اپنے پیروں کو اوپر نیچے کریں گے, لیکن ایڑیاں ایک دوسرے سے جدا نہیں ہونی چاہیے. کوشش کریں گے کہ پیر ایک دوسرے سے چپکے رہیں, بدن اسٹریٹ, کمر اسٹریٹ, سر بالکل اوپر, کندھے پیچھے کی طرف, ساتھ مل کر کرتے ہیں, ہاتھ بدن سے ملے ہوں, ہتھیلیاں پیچھے کی طرف, کندھے پیچھے کی طرف, ناک سے سانس, پیٹ کو مکمل طور پہ خالی کرتے ہوئے چھت کی طرف سانس چھوڑیں. دوبارہ کرتے ہیں, سانس لیتے ہوئے پیروں کو آرام سے زمین پہ رکھیں, دوبارہ سانس لیں گے, سانس چھوڑیں, چھت کی طرف, میرے پیروں کی طرف دیکھیں. جب ہم اوپر کی طرف آتے ہیں پیر ایک دوسرے سے الگ نہیں ہوتے, ایڑیاں ایک دوسرے سے جدا نہیں ہوتی. ورزش کا غلط طریقہ کار کیا ہے یہ بھی آپ کو بتاتا ہوں. ایڑیوں کو کسی بھی لمحے ایک دوسرے سے جدا نہیں ہونا چاہیے, ہمیشہ ایک دوسرے سے جڑی ہوں, پیروں کو آرام سے زمین پہ رکھیں. میں سائڈ سے آپ کو ورزش کر کے دکھاتا ہوں. ورزش کے غلط طریقے کو دیکھیں, دوبارہ اپنی شرٹ کو اندر کی طرف سمیٹتا ہوں. جب ہم سانس لیتے ہیں اور اوپر کی جانب جاتے ہیں تو ہمارے بدن کو آگے کی طرف یا پیچھے کی طرف مڑنا نہیں چاہیے. آپ سوچیں گے کہ ایک دیوار آپ کے سامنے اور پیچھے موجود ہے. سانس لیں, سانس چھوڑیں, سانس لیں, سانس چھوڑیں. پلاٹس سے آپ کی بہتر آشنائی کے لیے میں چند ورزشیں نمونے کے طور پہ یہ انجام دوں گا, لیکن ان ورزشوں کو آئندہ آنے والے پروگرامز میں آپ کو سکھاؤں گا. مثال کے طور پر پیر 90 ڈگری اوپر اور پیر کو سیدھا کرنے کی ورزش یہاں کر کے دکھاتا ہوں. سیدھا پیر زمین پر, سانس لیں گے, سانس کھینچیں گے, پیٹ کو کھینچنے کے ساتھ پیر اوپر اٹھائیں, جہاں پہ کھڑے ہیں وہیں دونوں ہاتھ سلیب کی طرح سانس لیں, سانس کو چھوڑنے کے ساتھ اسی جگہ پیٹ کو چھوڑنے کے ساتھ پیر کو سیدھا کریں گے. سانس لیتے وقت پیر کو ڈھیلا کریں گے اور سانس چھوڑتے وقت پیر کو زمین پہ رکھیں گے. ایک دفعہ اس اسٹیپ کو دوسری طرف سے آپ کو دکھاتا ہوں. مخالف پیر سے جب یہ ورزش انجام دیں گے تو الٹا پیر آگے ہوگا. ہاتھ سیدھے, سانس لیں گے, دوبارہ سانس چھوڑیں گے. یہ ورزش ننگے پیر انجام دی جاتی ہے. آپ سے گزارش ہے کہ ورزش کے دوران میرے بتائے ہوئے نکات اور پریکاشنز پہ بہت دھیان دیں, تاکہ ورزش کے صحیح اسٹیپس بالکل صحیح اور اچھی طرح انجام دے سکیں, تاکہ آپ کو کسی قسم کی کوئی پریشانی نہ ہو. اور اگر آپ کے بدن میں یا ریڑھ کی ہڈی میں کوئی پرابلم ہے تو اس میں اضافہ نہ ہو, بلکہ آپ اس سے چھٹکارا حاصل کر سکیں. ہمارا ہدف یہ ہے کہ آپ کا بدن سالم رہے, بہتر رہے. ہم نہیں چاہتے کہ آپ کو کوئی نقصان پہنچے, اسی لیے آپ ہمارے بتائے ہوئے نکات پر 100% عمل کرنے کی کوشش کریں. ہمارا آج کا پروگرام اپنے اختتام کو پہنچتا ہے. اپنا خیال رکھیے گا. خدا نے کے بعد
ناظرین, ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں آپ کے اپنے پروگرام نسیم زندگی میں, اور ہم امید کرتے ہیں آپ نے ہمارے ورزش کے حصے کے ساتھ یہ ورزش بھی کی ہوگی, اپنے آج کے دن اور آنے والے تمام دنوں کو جو ہے وہ فٹ بنا لیا ہوگا.
بالکل ایسا ہی ہے جی, فٹ بدن ہوگا تو بہرحال ہم سارے کام, باقی کام بھی اچھے طریقے سے کر سکتے ہیں.
جی ہاں,
وقت ہوا ہے ہمارا, کہاں پر جانے کا؟
چلیں گے امریکہ, جہاں پر ڈاکٹر یاسر اندرابی ہمارے ساتھ ہیں. اور ڈاکٹر صاحب کی خدمت میں سلام عرض کرتی ہوں, انہیں پروگرام میں خوش آمدید بھی کہتی ہوں, اور ساتھ ہی ساتھ ڈاکٹر یاسر اندرابی میں اپنا سوال بھی آپ سے پوچھتی چلوں گی کہ آج آپ ہمارے لیے طب کی دنیا سے کیا لے کر آئے ہیں؟
جی بہت شکریہ, میں بھی آپ کی اور ناظرین کی خدمت میں سلام عرض کرتا ہوں.
جی,
जी आज मैं बात करना चाहता हूँ एक खास किस्म की जो कैप्सूल है या पिल है जिसे रोबोटिक पिल कहा जाता है।
सही
तो देखिए जब हम बात करते हैं ट्रीटमेंट की तो कुछ बीमारियां हैं जैसे कुछ जैसे डायबिटीज या आर्थराइटिस है या मल्टीपल स्क्लेरोसिस है या कुछ ऑटोइम्यून बीमारियां होती हैं जिनमें जो दवाइयां होती है वो ऐसी होती है जो हम एक टैबलेट के तौर पे नहीं खा सकते हैं बल्कि हमें जो है इनमें इंजेक्शंस की जरूरत पड़ती है। जैसे आप जानते होंगे डायबिटीज में हमेशा इंसुलिन की जरूरत पड़ती है। तो अब ये क्यों है? ये इसलिए क्योंकि जो इंसुलिन है या बाकी जो प्रोटीन बेस्ड दवाइयाँ होती हैं उनका जो साइज होता है वो बड़ा होता है और वो नॉर्मल जो हमारा स्टोमक है इंटेस्टाइन वगैरह है वहां से अब्सॉर्ब नहीं हो सकते। तो जिसकी वजह से जो इन्हें इंजेक्ट करना पड़ता है। और दूसरी इल्लत ये है कि जब हम दवाइयां खाते हैं तो हमारे स्टमक के अंदर जो मैदे के अंदर जो एसिड है तो वो आमतौर पर इस दवाई को जो है खराब कर सकता है जिसकी वजह से इसका इसकी जज्ब जो है वो कम हो जाती है और इसका असर भी कम हो जाता है। तो ये एक ऐसा मसला है जो सब जानते हैं और इस पे काफी काम किया जा रहा है ताकि पेशेंट्स को ये जो बार बार उन्हें इंजेक्शन हर दिन इंजेक्शन करना पड़ता है दवाइयां पहुंचाने के लिए तो उससे वो बच सकें। तो हाल ही में कुछ इंटरेस्टिंग रिसर्च हो गई है इस मसले पे। तो दो काम जो है एक ही टाइम पे दो जगहों पे हो रहे हैं। एक तो हार्वर्ड यूनिवर्सिटी में कुछ रिसर्चर्स हैं और एक डॉक्टर इमरान है जो दूसरे शहर में रानी फार्मास्यूटिकल्स की कंपनी को संभाल रहे हैं। तो इन्होंने क्या किया, इन्होंने एक रोबोटिक पिल बनाई। तो बहुत इंटरेस्टिंग है। देखिए ये एक ऐसी पिल है जिसके अंदर एक नॉर्मल कैप्सूल की तरह कोटिंग होती है लेकिन उस कोटिंग के अंदर एक छोटा सा एक डिवाइस फर्ज करें आप, तो वो डिवाइस क्या है उसके एक कैप्सूल जैसा ही है लेकिन उसके उसमें छोटी छोटी पिंस लगी है और ये पिंस बनी होती है एक खास किस्म के मटेरियल की, ऐसा मटेरियल जो जब बॉडी के अंदर चला जाता है खुद ब खुद जज्ब हो जाता है। तो अब आदमी जब ये सुनता है कि एक कैप्सूल है कैप्सूल में पिन लगी है तो डर लगता है लेकिन इंटरेस्टिंग बात यह है कि क्योंकि ये जो कैप्सूल होते हैं ये जो पिन वाली कैप्सूल है इसके ऊपर एक कवरिंग होती है। तो जब ये हम खाते हैं ये कैप्सूल तो जब तक ये इंटेस्टाइन तक ना पहुंचे तब तक ये उस कवरिंग से बाहर नहीं आती है।
ठीक है।
तो इंटेस्टाइन में जो एंजाइम की वजह से जो है इसकी जो ऊपर की वो कवरिंग है वो खत्म हो जाती है और ये जो अंदर की जो वो जो मेन सेगमेंट है जिसके अंदर दवाइयां हैं वो बाहर आ जाता है और वो क्या करता है कि जो इंटेस्टाइन के एंजाइम्स हैं उनके साथ रिएक्शन करके कार्बन डाइऑक्साइड बनाता है जो कार्बन डाइऑक्साइड इस कैप्सूल को जो है एक बलून की तरह जो है फुला देता है।
अच्छा।
और उसकी फूलने की वजह से पिंस होती है वो हमारे जो इंटेस्टाइन की दीवार है उसके अंदर घुस जाती है।
सही, ठीक। अच्छा डॉक्टर
अब ये अब
डॉक्टर यास्यंत्रा भी गुफ्तगू आपके आगे बढ़ाएंगे माधव के साथ, यहाँ पर मुख्तसर सा हमने एक वक्फा लेना है, उसके बाद दोबारा आप खिदमत में आएंगे कि ये पिल जब मेदे में इंटेस्टाइन में चली जाती है तो उसके साथ क्या होता है। नाजरन आप लोग गुफ्तगू मुलाजा फरमाने डॉक्टर यास्यंत्रा भी की अमरीका से हमें ज्वाइन किया है, MD हैं और डायबिटीज के लिए डायबिटीज की बीमारी के लिए जो इंसुलिन का इस्तेमाल होता है उसकी जगह इंजेक्शन की जगह कैप्सूल का इस्तेमाल डॉक्टर यास्यंत्रा भी हमें बता रहे हैं। यहाँ पर मुख्तसर सा वक्फा लेंगे और फिर आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा।
नाज़रीन एक बार फिर आपको खुश आमदीद कहते हैं प्रोग्राम नसीमे जिंदगी में और हमारी गुफ्तगू चल रही है डॉक्टर यासर अंद्राबी के साथ जो हमें अमेरिका से ज्वाइन कर रहे हैं, हम फौरन लौटेंगे उनकी तरफ। मैं चाहूंगी डॉक्टर साहब कि आप अपनी गुफ्तगू को जारी रखें।
जी शुक्रिया। तो बात हो रही थी जब ये इंटेस्टाइन में फूल जाते हैं तो ये अपने उस कोटिंग से जब निकल के एक बलून की तरह फूल जाते हैं तो ये इनके ऊपर जो वो कांटे लगे तो उन कांटों के अंदर दवाइयां होती है जो फर्ज करें इंसुलिन इंसुलिन इनके अंदर है और ये इंटेस्टाइन में चले जाते हैं और जो फिर वो बाकी कैप्सूल का मटेरियल बच जाता है वो खुद ब खुद जो डाफ हो जाता है। अब जो ये कैप्सूल के जो वो कांटे हैं जो इंटेस्टाइन में घुस गए ये खुद ब खुद एब्जॉर्ब हो जाते हैं जज्ब हो जाते हैं। तो ये उस खास मटेरियल के बने होते हैं जिसकी वजह से खुद ब खुद जज्ब हो जाते हैं। अब सवाल ये है कि कांटे घुस रहे हैं इंटेस्टाइन में तो दर्द तो होगा लेकिन इंटरेस्टिंग बात यह है कि जो इंटेस्टाइन होते हैं इंटेस्टाइन की जो दीवार है उनमें पेन सेंसर्स नहीं होते हैं।
अच्छा।
तो जिसकी वजह से जो है ये बिना दर्द के जो है ये इंजेक्ट हो जाता है इनकी बॉडी में और आहिस्ता आहिस्ता अपना असर दिखाता है। तो इन्होंने एक ये रिसर्च अभी इंसानों पे नहीं हुई है लेकिन जानवरों पे की। तो इन्होंने देखा कि ऐसे फर्ज करें जानवरों को उन्होंने ये कैप्सूल दिए, कुछ में उन्होंने इंसुलिन इंजेक्ट किया और कुछ में उन्होंने इंसुलिन की जो है नॉर्मल उन्होंने कैप्सूल बनाए वो खिलाए। तो उन्होंने देखा जो ऐसे ऐसे जानवर जिनमें उन्होंने ये पेन वाले या रोबोटिक कैप्सूल का पिल का यूज किया था, उनमें जो ग्लूकोज की लेवल है वो खास से जो है एक बाकियों के निस्बत ज्यादा जो है जल्दी नीचे आ गई और बहुत ही बेहतर जो है उनका जो असर था। तो इसको मद्देनजर रखते हुए इस चीज को वो आगे बढ़ाना चाहते हैं। अब इंसुलिन तो एक ऐसी चीज है जो बहुत ही तकरीबन 20% पॉपुलेशन है जिनको इसकी जरूरत पड़ सकती है, और
बिल्कुल
इसी के साथ साथ जो है बाकी बीमारियां जैसे मैंने आपको पहले भी बताया रूमेटॉइड आर्थराइटिस है या ऑटो इम्यून बीमारियां हैं, तो इनमें भी इनका यूज जो है अब ये कोशिश करें कि उनमें इसका इस्तेमाल करें। और साथ ही साथ आगे जाके ये चाहते हैं कि इसके अंदर सेंसर्स भी डाल दें जिसकी वजह से जो है ये कैंसर की ट्रीटमेंट में भी जो है
समझ।
इस्तेमाल कर
जी
सकें इसे।
सही। अच्छा डॉक्टर यासरान जी, बहुत ज़बरदस्त किस्म की जो है बहरहाल आप ये खबर लेके आए हैं हमारे
बिल्कुल
नाजरिन के लिए। मैं यहाँ पर पूछना चाहूंगा एक मुख्तसर सवाल कि टाइप 2 में तो ये कारामंद नहीं हो सकती, ऐसा ही है?
जी। टाइप 2 के लिए तो देखिए दवाइयाँ पहले से मौजूद हैं
जी
और वो दवाइयों उनमें कोई खास प्रॉब्लम नहीं है लोग, और ठीक अभी तक जो है ठीक असर भी दिखा रहा है। लेकिन ये मसला टाइप 1 वालों के लिए जिनके लिए इंसुलिन ट्रीटमेंट है और इंसुलिन इंजेक्ट करने के बदले अगर वो कैप्सूल खा
सही
सकें तो उनकी जो कॉम्प्लायंस है दवाइयाँ लेने की वो बढ़ जाएगी, और साथ ही साथ एक बहुत ही कन्वीनियंट तरीका है
ठीक
दवाइयाँ पहुँचाने
अच्छा
का।
डॉक्टर साहब, बहुत बड़ी तब्दीली की तरफ आपने अभी इशारा किया, बहुत बड़ी
बिल्कुल
तब्दीली। यानी लोग, मैं इस तरह कहूं तो कभी कभार कुछ लोग ये इंजेक्शन लगाते हुए रो भी पड़ते हैं कि हर
बिल्कुल
रोज जिल्द के अंदर उसको खुद लगाना इंजेक्शन को। बहरहाल कुछ लोग हॉस्पिटल चले जाते हैं बेचारे जो नहीं लगा पाते, कुछ लोग खुद लगाते हैं, तो ये बहुत बड़ा अचीवमेंट है। डॉक्टर साहब ये कब तक हमारे हाथ में आ जाएगा और इसका क्या कमर्शियल लेवल पे कब आएगा, कैसे हम
बिल्कुल
लोग इसे इस्तेमाल कर सकते हैं, मार्केट में कब लाएंगे?
जी, काफी अच्छा सवाल है। देखिए अभी जैसे मैंने आप पहले भी बताया ये अभी एक एक्सपेरिमेंटल लेवल पे है,
बिल्कुल
एक्सपेरिमेंट्स किए जा रहे हैं और रिजल्ट्स पॉजिटिव मिल रहे हैं।
ठीक
जो
है
नेक्स्ट लेवल है वो ये है कि FDA जो है इसे अप्रूव करना चाहिए या कोई भी जो रेगुलेटरी बॉडी होगी कंट्री की वो इसे अप्रूव करनी चाहिए। तो
सही
उसको करने के लिए जो है इनको पहले ये एक्सपेरिमेंट इंसानों पे भी करनी पड़ेगी,
सही
और खुद कंपनी का कहना है वो ये है कि एटलीस्ट 1 साल लगेगा जब तक वो इस प्रोडक्ट को इंसानों पे यूज कर सकें और उसके बाद ही वो FDA की अप्रूवल ले सकते हैं। और मैं आपसे बताता हूँ कि ये जो जैसे आपने खुद बताया कि ये एक बहुत ही बड़ी डेवलपमेंट है, और गूगल जो वेंचर्स हैं जिनका काम ये है कि जो खास इनोवेशन होती है नई नई टेक्नोलॉजी के लिए
ठीक
इनोवेशन
सही
होती है उनमें इन्वेस्टमेंट करती है।
ठीक
तो उन्होंने बताया कि अगर ये प्रोडक्ट जो है ये रिसर्च अगर कामयाब रही तो तकरीबन $100 बिलियन का ये जो है एक प्रोजेक्ट बनेगा, क्योंकि जितने भी दुनिया में अभी इंजेक्शन के तरीके से जो दवाइयां जा रही हैं
जी
वो बिल्कुल जो है चेंज होके कैप्सूल के जरिए पहुंचेगी, क्योंकि जैसे आपने बताया ये एक पेनलेस तरीका है जिसमें न दर्द है और साथ ही साथ जो है कन्वीनियंट है।
जबरदस्त
सही
डॉक्टर साहब, बड़ी अच्छी आपने खबर सुनाई है कि बहरहाल इन्वेस्टमेंट भी इसके लिए तैयार है।
बिल्कुल
डॉक्टर साहब यहाँ पर एक सवाल तो मैं ये पूछना चाहूंगा कि जो आपने कहा इसमें जो नीडल सुइयां जो भी हैं बहरहाल इसके अंदर कांटे हैं, इसका क्या क्या जरूरत क्या है कि इस शक्ल में इनका होना, कोई खास वजह है?
जी, ये जरूरी है। देखिए जैसे मैंने पहले भी बताया कुछ दवाइयां हैं जिनका डायरेक्ट ब्लड में जाना बहुत जरूरी है,
हाँ सही
क्योंकि अगर ये दवाइयां हमारे इंटेस्टाइन्स में हो या हमारे स्टमक में या मेदे में हो तो जो हमारे उनके अंदर एंजाइम्स होते हैं वो इनको खराब करते
खराब है
हैं,
सही
और ये फिर वो जो जज्ब नहीं हो सकते या अगर जज्ब भी हुए तो कार आमद नहीं होंगे।
ठीक
तो
है
इसलिए जरूरी है कि ये डायरेक्ट खून में चले जाए। अब जब इंटेस्टाइन में ये दीवार में जाते हैं तो ये डायरेक्ट इसको खून में जो है रिलीज करते हैं और जिसकी
ठीक
वजह से जो है ये अपना असर दिखा सकते हैं।
सही।
सही
अच्छा डॉक्टर साहब ये बहरहाल आपने बताया कि ये कैप्सूल है, कल हमारी बात हो रही थी दीपन जान घोष के साथ, नैनो टेक्नोलॉजी से उनका ताल्लुक है, और वो बता रहे थे कि जी नैनो पार्टिकल नैनो मटेरियल का इस्तेमाल, किया जा रहा है, कैप्सूल की वो जो बाहर कवरिंग होती है जैसे वो प्लास्टिक की टाइप की, तो उसका इससे कोई ताल्लुक है या नहीं, ये कुछ मुख्तलिफ चीज नजर आ रही है हमें?
जी, ये जो इसके लिए जो कोटिंग यूज की जाती है वो एक खास मटेरियल की है। वो ऐसा मटेरियल है जो स्टमक या जो मेदे का जो एसिड है
अच्छा
उसका उस पर कोई असर नहीं है,
सही।
और जब ये इंटेस्टाइन में पहुंच जाता है तो उसमें जो है तब ये जो लेयर है वो खुल जाती है। अदरवाइज अगर ये एक नॉर्मल मटेरियल का हो तो ये स्टमक में खुल के जो है ये बिल्कुल फंक्शन नहीं कर पाएगा। तो इन्होंने एक वो खास मटेरियल का बनाया जो बिल्कुल एसिड के रेजिस्टेंट है और जो है बाइकार्बोनेट या जो एल्कलीन मीडियम होता है इंटेस्टाइन्स के अंदर, तो वहां पे उसका असर इस पे हो जाता है।
जी डॉक्टर साहब, मैं ये सवाल पूछना चाहूंगी कि खाने का तरीका किस तरह है, क्योंकि इंसुलिन तो इस तरह होती है कि हमने सुबह लगानी है और रात भी लगानी है, इस कैप्सूल का इस्तेमाल का तरीका किस तरह है?
जी जी आपकी आवाज कम आ रही है, लेकिन जहां तक मुझे लगता है जो आपका सवाल ये था कि इसका इसका तरीका क्या है लेने का, मेरे ख्याल से जो अभी क्योंकि इंसानों में ये यूज नहीं किया गया अभी, तो ये इनिशियल लेवल में जहाँ पे ये देख रहे हैं कि ये असर दिखा रहा है या नहीं, तो डेफिनेटली जब ये इंसानों में यूज करना होगा तो उस टाइम पे बिल्कुल इसके लिए जो एक खास प्रोटोकॉल बनाया जाएगा जिसमें ये बताया जाएगा कि कितनी दवाई हमें किस टाइम पे देनी है। और मुझे जहां तक मेरा ख्याल है मुझे लगता है कि ये दिन में एक ही बार लेना पड़ेगा, क्योंकि उसकी इल्लत ये है कि क्योंकि ये जो है आहिस्ता आहिस्ता इंटेस्टाइन में जो है असर करता है, और जिसकी वजह से शायद जो है ये एक ही बार लेना पड़े। लेकिन इसके बावजूद भी मैं वेट करूंगा जब तक जो इसका जो साइंटिस्ट है जिसने ये कैप्सूल बनाया वो इस पे ज्यादा रोशनी डालता है।
डॉक्टर साहब, डॉक्टर यासिंद्रा भी बहुत बहुत शुक्रिया अदा करता हूँ आपका। मैं जैसे कि हमेशा कहता हूं कि आप सिर्फ ये ताज़ा तरीन खबरें नहीं लेके आते, ये जो है एक मुआवजे के तौर पे और एक बहुत बड़ी खुशी होती है लोग जब ऐसी बातें सुन ही लेते हैं, क्योंकि मुझे पता है हमें आपको भी पता है कुछ टाइम लगता है, लेकिन यही कि खास खासकर डायबिटीज के मरीज क्योंकि उनको एक तरह से नफसियाती तौर पर भी मदद की जरूरत होती है जब ऐसी बातें वो सुनते हैं, तो मेरे ख्याल में मुझे यकीन है कि वो आपको भी दुआएं देते होंगे और वो कंपनीज जो चीज़ें बना रही हैं उनको भी दुआएं देते होंगे। बहुत बहुत शुक्रिया अदा करता हूँ डॉक्टर साहब, आप आपने हमें ज्वाइन किया अमरीका से और इस मौजू पर गुफ्तगू की, बहुत शुक्रिया।
बहुत शुक्रिया जी खुर्रम, और बहुत ही मेरे ख्याल से एक नया और बहुत ही बड़ा कदम है
बिल्कुल
ऐसी जो दवाइयां और जैसे डायबिटीज वगैरह की बीमारी के लिए इंशाल्लाह, और जल्दी ये मार्केट में जल्दी जैसे
बिल्कुल ये देखें रुआ, इसमें जो अच्छी चीज है वो ये है कि ये ऐसी चीजें हैं जो बजाय इसके कोई नई चीज बनाई जाए, क्योंकि अक्सर लोग ये उसमें बैठे होते हैं कि कोई नई चीज निकाल लें हम लोग, नई चीज निकालने से पहले ये देखें कि जो अभी इस टाइम पे जो हमारे जिंदगी का स्टैंडर्ड है जिस हालात में रह रहे हैं उसको कैसे बेहतर किया जा सके,
बहुत अहम बड़ा कदम भी है। जी हाँ, और खुर्रम मेरे ख्याल वक्त हुआ है साथ में लेकर एक वक्फा लेते हैं और उसके बाद अपने मोहतरम नाज़रीन की खिदमत में लौटेंगे, आप हमारे साथ रहिएगा। जी मोहतरम नाज़रीन, एक बार फिर आपको खुश आमदीद कहते हैं आपके अपने प्रोग्राम नसीमे जिंदगी में। व्हाट्सएप और वाइबर पर हम ऑनलाइन हैं, इसके अलावा फेसबुक पर भी हम ऑनलाइन हैं, आप जल्दी हमसे रब्ता कर सकते हैं। नाज़रीन, नसीमे जिंदगी में वक्त हुआ है गुफ्तगू के हिस्से का, जहां खुर्रम हमारे मोहतरम मेहमान के साथ आप सबका इंतजार कर रहे हैं। जी खुर्रम,
बहुत बहुत शुक्रिया रुबाब जी। बिल्कुल, बहरहाल मैं गुफ्तगू को शुरू करने से पहले बताता चलूँ कि हमारे नाज़रीन अगर चाहते हैं तो वो कुछ सवाल पूछना चाहते हैं तो जो है वाइबर, व्हाट्सएप के जरिए, फेसबुक के जरिए फौरी तौर पर भेजें और हम इंशाल्लाह जो है हमारे मेहमान जो यहाँ पर मौजूद हैं उनसे पूछ सकेंगे। साबरा कांजी साहब हमारे साथ मौजूद हैं, माहिर नफ्सियात हैं, और हमारी गुफ्तगू आज चलेगी हमारे हफ्ते के मौजू के निचोड़ के सिलसिले में जो कि है जिंदगी की मुश्किलात का फलसफा। सलाम अर्ज करता हूँ कांजी साहब, कैसी हैं?
सलाम, नाज़रीन को भी मेरा सलाम।
बहुत शुक्रिया कांजी साहब, शुक्रिया अदा करता हूँ टाइम निकाला आपने हमारे प्रोग्राम के लिए। कांजी साहब, जिंदगी की मुश्किलात का फलसफा, पहले तो ये थोड़ा सा इस पर इशारा करते हैं कि जिंदगी है क्या, क्या कैसे कैसे इसको हम डिफाइन कर सकते हैं?
जैसे आपने कहा जिंदगी है क्या, जब हम जब कोई मरीज हो जाता है वो मॉनिटर पे जो क्या कहते हैं उसको
दिल की धड़कन दिखाई जा रही होती है जी, बिल्कुल,
उसमें आपने देखा होगा कि जिंदगी का जो
फलसफा है वहां नजर आ रहा है
जी कि ऊपर नीचे जा रहा होता है, अगर स्ट्रेट हो यानी वो खत्म हो गया। इसी तरह अगर हमारी जिंदगी में उतार चढ़ाव ना हो तो वो जिंदगी नहीं है, यानी अगर जिंदगी में मुश्किलात ना हो और बिल्कुल एक रूटीन हो, मोनोटनी हो, तो इंसान की फितरत ऐसी है कि वो अफसरदा हो जाएगा, यानी अगर कोई चैलेंज ना हो, यानी एक ही जैसे सुबह मशीन की तरह
ठीक है
सुबह उठना है, ये नाश्ता करना है, ये करना है, थोड़ा बहुत तो है रिपीटेशन होना भी
बिल्कुल,
चाहिए हर रोज, अगर बहुत ही
बड़ी तब्दीली आ
मसलन
जाए।
हाँ वो भी इंसान कोप नहीं कर पाता, लेकिन बिल्कुल जो है विदाउट प्रॉब्लम्स या मुश्किलात के बगैर अगर जिंदगी हो तो वो फिर जिंदगी नहीं है।
ठीक है,
और मुश्किलात सबकी जिंदगी में आते हैं, ऐसा नहीं, यूजुअली ऐसा होता है जब हमारी जिंदगी मुश्किलात आती है तो हम ऐसा समझते हैं मेरे साथ ऐसा हो रहा है,
ठीक है,
तो मेरी जिंदगी में जो है वो, हम अपने आप को दूसरों के साथ मुकायसा करते, कंपेयर करते कि उसकी जिंदगी कितनी जो है वो
बेहतर है।
बेहतर है और इतने मसले नहीं है, और खुदा ने उसको सब कुछ दिया, पैसा दिया, अच्छी
ठीक
बीवी
है,
दिए, बच्चे दिए, घर दिया, गाड़ी, जो भी हम लोग की जिंदगी है जो हम हमारे हिसाब से जो है जिसको कहना चाहिए नेमत है,
जी
वो हम लोग जो है हमेशा दूसरों में, स्पेशली जब मुश्किल में होते हैं तो हमको वो दूसरों में ज्यादा नजर आती है, और अपनी जो जिसको कहना चाहिए नेमतों को जो है वो फरामोश कर देते हैं उस
बिल्कुल
लम्हे
भूल जाते हैं
स्पेशली।
बिल्कुल सही।
जी, लेकिन मुश्किलात आती क्यों हैं और उनका मकसद क्या है, वो सब एक जिसको कहना चाहिए अपने अपने अंदाज से हम सोचते हैं, अपने मजहब के हिसाब से, अपने जो परवरिश के हिसाब से, कि उसको हम क्या रंग दे रहे हैं
बिल्कुल सही
मुश्किलात को।
बिल्कुल सही
जैसे मैंने कहा कि मुश्किल अगर ना हो तो वो भी एक मुश्किल है,
ठीक है बिल्कुल सही
और मुश्किलात इसीलिए आती हैं कि आप जो है वो उसमें से निकल के आप एक स्टेप आगे जाते हैं,
कुछ सीख
यानी
सकें,
आप जी सीखते हैं और एज अ पर्सन आप ग्रो कर रहे होते हैं,
मजबूत हो जाते हैं,
मजबूत हो जाते हैं, और लेकिन ये जरूरी है कि आप उससे कुछ सीखें,
ठीक है
अगर आप सिर्फ उसी स्टेज में रहे, यानी मुश्किल जब आती है तो उस एक स्टेज होता है जिसको हम डिनाइल कहते हैं साइकोलॉजी में, कि भाई आप जो है वो पहले तो, या तो बहुत से लोग हैं काफी हद तक उसी स्टेज में रहते हैं कि भाई नहीं कोई मसला नहीं है,
ठीक है
यानी आप डिनाई करते हैं, इग्नोर करते हैं, अवॉइड करें
ठीक है,
कि भाई
मानना नहीं है,
मानना नहीं है,
सही
क्योंकि कुछ प्रॉब्लम्स होती है ऐसी है कि उसको आप फेस नहीं कर पाते।
नहीं कर
मिसाल
पाते,
के तौर पर अगर खुदा ना खास्ता किसी वालिदैन को पता चले कि आपके बच्चे में कोई नुक्स है या कोई प्रॉब्लम है,
ठीक है
तो बहुत से पेरेंट्स ऐसे होते हैं जो काफी हद तक जो है वो डिनाई करते हैं,
नहीं नहीं ठीक है बच्चा
किसी और
हमारा
डॉक्टर के
सही
पास
है जी
जाएंगे,
बिल्कुल
यानी उस इस डॉक्टर को ने सही डायग्नोसिस नहीं दिया, स्पेशली अगर नफसियाती प्रॉब्लम हो, क्योंकि वो कभी कभार जो है वो इतनी उभर के बाहर नहीं आती, या तो
बिल्कुल सही
और टाइम देते हैं, टाइम जो है वो वेस्ट हो जाता है, क्योंकि कुछ ट्रीटमेंट्स ऐसी होती है जितना आप जल्दी शुरू करें, जैसे हम लोग बच्चों के जब मसाइल पे बात करें तो ऑटिज्म है या और भी बीमारियां हैं बच्चों की जो साइकोलॉजिकल प्रॉब्लम्स, उसको जितना जल्दी आप जो एक्सेप्ट करें उतना ही जल्दी आप उसकी सोल्यूशन की तरफ बढ़ेंगे, और भी प्रॉब्लम्स हैं जिस सिर्फ साइकोलॉजिकल प्रॉब्लम्स नहीं होती, कि आप जो है वो टाइम जो है आप हाथ से निकाल रहे होते हैं,
सही है
और फिर वो प्रॉब्लम बड़ी होती होती जो है वो उस लेवल तक पहुंच जाती है जब आप कंट्रोल नहीं कर पाते,
बिल्कुल सही
और आप उसी डिनाइल के स्टेज में, या फिर एक और चीज आ जाती है कि अपने आप अपने लिए सॉरी फील करना या
अफसोस
मेरे
होना
साथ
रहे।
क्यों
जी
हुआ,
बिल्कुल
उसी में आप रहते हैं,
ठीक
यानी
है
उस सोल्यूशन की तरफ आप नहीं जा रहे, आप सिर्फ उसी जो कहते हैं रोना धोना और
बेचारगी की हालत
हाँ
में
कि
जी
सबको
बिल्कुल
फोन करके कह रहे मेरे साथ ऐसा हुआ और मेरे साथ ही हमेशा ऐसा होता है, और यानी आप सोल्यूशन की तरफ बिल्कुल देख ही नहीं
सही
रहे,
बिल्कुल ठीक
सिर्फ जो प्रॉब्लम है उसको इतना आपने बड़ा कर दिया है कि
कि
ये
वो ही आपको
प्रॉब्लम
नजर आ रहा है
हाँ,
पूरी
और
जिंदगी में
उसको
कुछ नजर
ऐसा
नहीं आ रहा,
लगता है कि कोई सोल्यूशन नहीं है,
ठीक है
ऐसा कोई प्रॉब्लम है ही नहीं जिसका कोई सोल्यूशन
सोल्यूशन
ना हो।
ना। कांजी साहब बहुत शुक्रिया, बड़े अच्छे अंदाज में आपने दो बड़े अहम नुकात की तरफ इशारा किया, एक जो बहरहाल आपने बारह तफसील तौर पर इस पर इशारा किया, एक जिस पर मैं बात करना चाहूंगा आपके साथ वो ये कि हर किसी का अपना एक बिलीफ है, अपना एक ईमान है, वो मजहब से लिया हुआ है, सकाफत से लिया हुआ है, अपने घराने से लिया हुआ है, जहीं
जी
से लिया
बिल्कुल
हुआ है, मुश्किलात को उनके उनको डिफाइन करने का,
जी
एक तो
बिल्कुल
ये आ गया, दूसरा ये कि ये मुश्किलात को लटका के चलते रहना चलते
जी
रहना चलते रहना, ये बारे ये आपका फील्ड है नफ्सियात के बारे से जावी से बात करेंगे इंशाल्लाह। हम लोग नाज़रीन हमारे साथ साफर कांजी साहब मौजूद हैं, हमारे नफ्सियात हैं, और बहरहाल हमने पूरे हफ्ते में मुख्तलिफ जावियों से मजहबी पहलू इसका उठाया, समाजी पहलू इसका हमने उठाया, गुफ्तगू बात की, लेकिन सबसे अहम पहलू मेरे ख्याल में यहाँ पर हमारे पास नफ्सियात का है कि कैसे इन मुश्किलात को मानना, इनको समझना, कैसे इनको रोकना, ये बहुत ज़रूरी चीज़ें हैं नफ्सियात के लिहाज से, इस पर बात करेंगे हम, लेकिन अभी हम चलेंगे रुबाब के पास। जी रुबाब
बहुत शुक्रिया खुर्रम जी, हाँ गुफ्तगू आपकी जारी रहेगी, लेकिन मोहतरम नाज़रीन यहाँ वक्त हुआ है हम साथ मिलकर लेंगे एक मुख्तसर सा वक्फा और उसके बाद गुफ्तगू को और प्रोग्राम नसीम ज़िंदगी को आगे बढ़ाएंगे। جی ناظرین ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں, میں وقت کو ضائع کیے بغیر چلوں گی خرم کی طرف جہاں ان کی گفتگو چل رہی ہے محترمہ صابرہ کانجی صاحبہ کے ساتھ.
جی بہت شکریہ رباب جی, بالکل صابرہ کانجی صاحب ہمارے ساتھ موجود ہیں, ہمارے نفسیات ہیں, ہماری گفتگو چل رہی ہے زندگی کی مشکلات کے فلسفے کے بارے میں. صابرہ کانجی صاحبہ, یہاں پہلے تو میں وہ اپنا پہلا سوال اگر آپ سمجھتی ہیں اہم ہے اس پہ تھوڑی سی روشنی ڈال دیں کہ ہر کوئی مشکلات کو اپنے ذہن کے مطابق, اپنی اسٹیریو ٹائپنگ کے مطابق اس کے بارے میں بات کرتا ہے. کسی کے گھر میں اگر نمک نہ ہو تو وہ شاید اس کے لیے ورلڈ وار کی طرح کا مسئلہ ہے, کسی کے گھر میں کوئی فوت ہو جائے تو شاید اس کے لیے وہ بھی وہ کہتا ہے کہ جی ہاں جی ٹھیک ہے مسئلہ نہیں ہے فوت ہو گئے, وہ صبر کرتا ہے یا جو بھی بار. تو یہ کیا کیسے, یہ کیسے ہمارے ذہن, یہ ذہنیت ہماری کیسے بنتی ہے اس بارے میں؟
دیکھیے ہم جس کو آپ جس طرف اشارہ کر رہے ہیں, جس کو ہم کہتے ہیں کوپنگ, یا کوئی بھی ایک مسئلہ سب کی زندگی میں, جیسے ہم نے کہا کہ ایسا نہیں ہو سکتا کہ کسی کی لائف میں کوئی پرابلم نہ ہو,
بالکل صحیح,
لیکن ہم اس کو کس طرح ڈیل کرتے ہیں, کوپ کرتے ہیں, اس میں بہت سے فیکٹرز آ جاتے ہیں.
ٹھیک ہے,
ایک چیز جس پہ آج کل بہت بات ہوتی ہے جس کو ریزیلینس کہتے ہیں, کہ آپ کس طرح باؤنس بیک کرتے ہیں زندگی کی طرف, یعنی آپ کس طرح جو ہے اس مشکل سے باہر نکل کے زندگی کی طرف واپس جو ہے, اور اس میں جو کچھ فیکٹرز ایسے ہیں جو جس پہ بہت آج کل جو ہے وہ آرٹیکلز آ رہے ہیں کہ کون سی ایسی چیزیں ہوتی ہیں جو انسان کو ہیلپ کرتا ہے واپس زندگی کی طرف لوٹنے. ایک جو ہم لوگ نے جس کے طرف پوائنٹ آؤٹ کیا, وہ ہمارا جو ایمان ہے, چاہے وہ ریلیجس ہو, جیسے آپ نے کہا ثقافت, یعنی ہم اس کو پرابلم کو کس طرح ڈیفائن کرتے ہیں, زندگی کو کس طرح ڈیفائن کرتے ہیں. یعنی تھوڑا بہت میں ایز اے مسلم, یعنی مسلمانوں میں اور کرسچینٹی میں, یعنی ہم لوگ میں یہ ہے کہ یہ زندگی جو ہے وہ ٹیمپرری ہے.
ٹھیک ہے,
تو یہ صرف یہ ایک چیز ہم لوگ کو بہت ہیلپ کرتی ہے کہ بھائی مشکلات اگر ہے تو جو ہے اس کا, بیکاز ہم لوگ جو ہے وہ ایک اور زندگی پہ بلیو کرتے ہیں, یا ایک اور جو ہے لائف ہے جہاں پہ ہم کو اس کی سزا اور جزا اور جو بھی,
یعنی
سب کچھ یہاں نہیں ہے.
بالکل صحیح,
یہ صرف ایک چیز پہ بھی بہت ہیلپ کرتی ہے ہم کو صبر کرنے میں.
بالکل,
میں صبر کی جہاں تک بات آ جاتی تو ہم لوگ اتنی ہم لوگ کے ریلیجن میں تاکید کی گئی ہے, تو ہم لوگ تھوڑا بہت اس میں بھی جو ہے وہ ہم کو ہیلپ کرتا ہے.
بالکل ٹھیک,
کہ جو ہے خدا اس سچویشن میں صبر کر لیں گے تو ہم کو جو ہے وہ اس کا کہیں نہ کہیں جو ہے اس کا بینیفٹ ملے گا.
بالکل ٹھیک,
یعنی اور بھی چیزیں جس کو آپ کہتے ہیں ہمارے جو بلیفس ہوتے ہیں, کہ ریلیجن کے باہر بھی کہ زندگی جو ہے جس میں زندگی میں جو ہے اپس اینڈ ڈاؤنس آئیں گے اور ہم کو جو ہے وہ فیس کرنا, صرف اپنے آپ کو یہ صرف کہیں تو کتنا ایک پازیٹیو فریم ہے. یعنی آپ سے جب بھی مشکل ہے, اگر آپ نے آپ کو کہا کہ بھائی اوکے یہ مشکل ہے, اس کو مشکل کے طور پہ نہ دیکھیں, چیلنج کے طور پہ, ورڈ چینج کر رہے ہیں, کتنا فرق کرتا ہے. آپ ایک چیز کو کہیں کہ یہ پرابلم ہے, یعنی صرف وہ پرابلم ہے, یعنی اس کو, اگر آپ کہیں یہ چیلنج ہے, چیلنج جب آپ کہتے ہیں یعنی میں کچھ کر سکتا ہوں یا کر سکتی ہوں اس کے بارے میں, جب آپ کہیں کہ مشکل ہے تو اس کا مطلب آپ خود کو جو ہے وہ
آپ نے بس چھوڑ دیا, ختم, کچھ نہیں کیا,
رول ہی نہیں ہے.
ٹھیک ہے,
اور ریزیلینٹ لوگ جو ہوتے ہیں وہ زیادہ جو ہے وہ اپنی ذمہ داری جو ہے وہ لیتے ہیں, یعنی سب کچھ سچویشن پہ نہیں ڈال دیتے
کہ حالات وقت گزر جائے, اللہ مالک ہے, وہ ہو جائے گا, سب کچھ ٹھیک ہو جائے گا.
میرا رول کیا ہے, میں کیا کر سکتی ہوں, اوکے سچویشن یا حالات خراب ہے, اوکے یہ چیز پیش آئی ہے زندگی میں, ٹھیک ہے, لیکن آپ ضرور اس میں آپ کچھ نہ کچھ کر سکتے ہیں, آپ کیا کر سکتے ہیں وہ آپ کو دیکھنا ہے نا.
بالکل صحیح,
یعنی آپ جو اپنی ذمہ داری لیتے ہیں اور اس کو چینج کرنے کا, آپ اپنی ریسپانسبلٹی سمجھ کے جو ہے وہ سچویشن کو چینج کرنے کے لیے آپ جو ہے وہ سولوشن کی طرف جائیں گے.
اس کا مطلب کنسپ ایک بات بڑی اچھے طریقے سے آپ نے بیان کی, میں خود بڑا وہ کہتے ہیں نا سکون کا احساس ہوا کہ مشکل جب آ رہی ہے تو آپ اس کو مشکل مت بولیں, کیسے آپ اس کو دیکھتے ہیں یہ بہت امپورٹنٹ ہے. یعنی اس مشکل کو اگر آپ چیلنج کے طور پہ دیکھتے ہیں, اس مشکل کو آپ اس طور پہ دیکھتے ہیں کہ یہ ایک سیڑھی ہے اور مجھے یہ چڑھنا ہے اس سیڑھی کو, اور مجھے اللہ تعالیٰ نے بدنی طور, جسمانی طور پہ بھی اور ذہنی طور پہ بھی توفیق عطا فرمائی ہے کہ میں سیڑھی کو چڑھ سکتا ہوں. یہ بڑا اہم نقطہ ہے کہ بندہ اس پہ سوچ سکے. کانجی صاحب گفتگو آپ کے ساتھ آگے بڑھائیں گے ہم لوگ انشاءاللہ, بڑی زبردست گفتگو آپ کے ساتھ چل رہی ہے. جی ناظرین, صابر کانجی صاحب ہمارے ساتھ موجود ہیں, ہمارے نفسیات ہیں اور زندگی کی مشکلات کا فلسفہ فلسفہ، اس کے بارے میں ہماری ان کے ساتھ گفتگو چل رہی ہے، گفتگو آگے بڑھائیں گے، لیکن ابھی ہم چلیں گے رباب کے پاس، دیکھتے ہیں رباب اپنے لیے کیا لے کے آئیں گے.
بہت شکریہ خرم. جی ہاں، گفتگو آپ کی جاری ہے کہ میں ذرا سا آپ کا وقت لوں گی. ناظرین، میری کوشش یہ رہتی ہے کہ میں آپ کے لیے ہر روز کچھ کھانے پینے کی باتیں لے کے آؤں تاکہ آپ جان سکیں کہ آپ کیا کھا رہے ہیں، کیوں کھا رہے ہیں، اور اگر کھا رہے ہیں تو اس کی کیا فوائد ہیں. آج ہم بات کرتے ہیں کیلشیم کے بارے میں. کیلشیم کے بارے میں سب جانتے ہیں کہ یہ ہڈیوں کے لیے بہت بہتر ہے، ہڈیوں کو مضبوط کرتا ہے، اس کے علاوہ آپ کی شریانوں کی جو ہے محافظت کرتا ہے، آپ کے دل کی محافظت کرتا ہے. اس کے علاوہ اگر آپ کو کہیں خدا نہ خاصا سینے کے کینسر کے چانسز ہے تو یہ اس کو بھی گھٹاتا ہے. لیکن خواتین میں اس کا استعمال کس طرح ہے؟ 19 سال سے 50 سال کی خواتین تقریباً دن میں جو ہے 1000 ملی گرام کیلشیم لیں، اور 50 سال سے اوپر خواتین جو ہے تقریباً 1200 ملی گرام کیلشیم کا استعمال کریں، دن کی بات کروں، ایک دن کی. اور مرد حضرات میں 19 سے 30 سال کے جو مرد حضرات ہیں وہ تقریباً دن میں 1000 ملی گرام کیلشیم کا استعمال کریں، اور 31 سال سے اوپر جو مرد حضرات ہیں وہ دن میں تقریباً 1200 ملی گرام جو ہے کیلشیم کا استعمال کرے. اس کے علاوہ کیلشیم ہم جانتے ہیں ہمیں دودھ، مچھلی اور دہی، اور اس کے علاوہ اورنج جوس یعنی سنترے کا جوس، اور اس کے علاوہ پنیر اور سیریلز میں جو ہے کافی حد تک جو ہے وہ پایا جاتا ہے. اس کے علاوہ میں آپ کو ایک جو ہے نقطہ بتاتی ہوں، آپ کیا کر سکتے ہیں، دن میں صبح سویرے جو آپ ہے ایک پیالہ سیریلز کا دودھ کے ساتھ لیں، یہ بہت مفید ثابت ہوگا آپ کو، یعنی جسم کو جتنی بھی کیلشیم کی ضرورت ہوگی اس کو پورا کرتا ہے. یا اپنے کھانے کے ساتھ دہی کا استعمال ضرور کریں، خاص طور پہ بڑھتے ہوئے بچوں کے لیے بہت بہت ضروری ہے. ناظرین، یہاں ہم لیں گے ایک مختصر سا وقفہ اور جلدی سے لوٹیں گے آپ کی خدمت میں. آپ ہمارے ساتھ ناظرین، آپ دیکھ رہے ہیں پروگرام نسیم زندگی، اور نسیم زندگی میں وقت ہے پھر سے ہم لوٹیں گے خورم کی طرف تاکہ وہ محترم مہمان کے ساتھ گفتگو کو جاری رکھ سکیں. جی خورم،
بہت شکریہ رباب. جی بالکل، صابر کانجی صاحب ہمارے ساتھ موجود ہیں اور وقت ہمارے پاس بہت محدود ہے. کانجی صاحب، تقریباً 1.5-2 منٹ کا ہمارے پاس ٹائم رہ گیا ہے، معذرت کے ساتھ. تو کیسے حل کیا جائے اس مسئلے کو؟
مشکلات دیکھیں، جب بھی چھوٹی چھوٹی پرابلمز آتی ہیں آپ، تو ہم جو ہے وہ ریکمینڈ یہ کرتے ہیں کہ آپ لکھ لیا کریں پرابلم کو. کبھی کبھار یہ ہوتا ہے کہ وہ پرابلمز ریپیٹ ہوتی ہے اور اس کے سولوشنز بھی جو ہے وہ آپ کے جو آپ کا جو ایک باکس ہے جس کو کہنا چاہیے آپ کے پاس ہوتا ہے اس کا حل.
ٹھیک ہے
نا، جب آپ پیپر پہ لکھتے ہیں پرابلم کو اور بالکل اسپیسیفکلی لکھیں، اور ایسا نہیں کہ آپ احساسات کو لکھیں کہ بھائی میرا پرابلم یہ ہے کہ میں جو اسٹریس میں رہتا ہوں یا رہتی ہوں پرابلم
کس وجہ سے.
ہاں، یعنی مثلا میں جو ہوں وہ کام زیادہ ہوں، آفس پہ کام زیادہ ہونے کی وجہ سے اسٹریس میں رہتا ہوں.
ٹھیک
ہے نا، یہ آپ نے پرابلم لکھا، پھر آپ کے ذہن میں جو سولوشنز آتے ہیں جتنے بھی 10, 12, 15 آپ سب اس کو لسٹ ڈاؤن کریں.
ٹھیک ہے،
پھر آپ دیکھیں اگر آپ اس میں جو ہے جس کو ہم کہتے ہیں منفی اور مثبت پوائنٹس کیا ہیں سولوشنز کے.
ٹھیک ہے،
اور پھر ایک تو آپ ٹرائی کریں گے، یعنی ہم لوگ میں اتنی کیپیبلٹی ہے کہ ہم سمجھ سکیں یہ والا سولوشن جو ہے وہ زیادہ جو ہے اسٹرانگ ہے، تو آپ اس کو جا کے امپلیمنٹ کریں. اگر آپ دیکھتے ہیں کہ ہاں یہ ورک آؤٹ کر رہا ہے تو یعنی کر رہا ہے، نہیں کر رہا تو آپ سولوشن بی پہ آئیں.
ٹھیک ہے،
ٹھیک ہے نا. اسی طرح جو ہے آپ بہت سے پرابلمس آپ دیکھیں گے آپ حل کر سکتے ہیں، رادر دین کہ آپ بیٹھے کہ بھائی یہ مشکل ہے، بھائی میں اسٹریس پہ رہتا ہوں، بھائی میرا باس ایسا ہے. آپ باس کو گالیاں دیں، آپ دیکھیں کہ میں اس کے ساتھ کس طرح بات کر سکتا ہوں یا کر سکتی ہوں کہ میرے جو ورکنگ آورز ہیں اس میں جو ہے تھوڑی بہت فلیکسیبلٹی اگر کسی نہ کسی طرح آ سکے. اور ریئلسٹک ہو، ایسا نہیں کہ آپ سولوشن لکھے کہ بھائی میں جو ہے جب میرا دل چاہے کام کروں گی اور جب میرا دل چاہے میں باس کو کہہ سکوں گی بھائی.
یہ حقیقی نہیں ہے، اس میں واقعیت نہیں ہے، حقیقت کوئی نہیں ہے.
بالکل آپ کو کہے گا خدا حافظ.
ٹھیک ہے، بالکل ٹھیک.
یعنی ریئلسٹک ہو، اسپیسیفک ہو.
ٹھیک ہے،
اور یہ بھی ہو کہ مثلا اگر وہ سولوشن تک پہنچنے میں آپ کو کوئی رکاوٹ ہے اس کو بھی آپ لکھیں.
ٹھیک ہے،
مثال کے طور پر آپ کا پرابلم ہے کہ آپ باس سے جو ہے وہ بات نہیں کر سکتے. مثال کے طور پر بہت میرے خیال سے بہت سے لوگوں کو یہ پرابلم
ہوتا ہے،
اسپیشلی جب آپ کسی کے انڈر کام کرتے تو اس کے جو ایک پرسنالٹی ہوتی ہے، روب ہوتی ہے، اس کی پوزیشن ایسی ہوتی ہے کہ آپ جو ہے وہ بات نہیں کر پاتے.
ٹھیک ہے، بالکل ٹھیک.
تو آپ کوئی جو اور مینز ہو سکتے ہیں لکھ کر یا کوئی اور کسی سے ہیلپ لے کر، یعنی ایسا نہیں کہ سارے سولوشنز یا سارے پرابلمز جو صرف آپ کو تنہا فیس کرنے ہیں. ایک بہت جیسے ہم لوگ کہہ رہے تھے ریزیلینٹ لوگ جو ہوتے ہیں یا جو کوپ کر سکتے ہیں، ان میں ایک بہت جو ایک اور امپورٹنٹ بات یہ ہے کہ وہ لوگ ہیلپ لیتے ہیں اور ان کے جو ہے سوشل نیٹ ورک جو ہے، یعنی ان کے جو آپس میں فیملی کے فرینڈس کے ساتھ تعلق ایسے ہوتے ہیں کہ وہ ڈسکس کر سکتے ہیں.
ٹھیک ہے،
ہم جب کسی دوست کے ساتھ یا اپنے فیملی ممبر کے ساتھ ڈسکس کرتے ہو سکتا ہے وہ کچھ ہیلپ نہ کر پائے.
ٹھیک ہے،
لیکن صرف یہ کہ جب ہم اپنا دل ہلکا کرتے ہیں تو وہ بھی جو ہے وہ ہیلپ کرتا ہے. ہم اپنے آپ کو بھی سن رہے ہوتے ہیں کہ ہم اس پرابلم کو کس طرح دیکھ رہے ہیں.
ٹھیک ہے
نا، اور اس کا ان پٹ بھی ہماری لائف میں کچھ نہ کچھ ہوتا ہے. یعنی کچھ لوگ ایسے ہوتے ہیں صرف ڈسکس کرتے کہ ان کا دل ہلکا ہو جائے, اور کچھ لوگ ایسے ہوتے ہیں کہ اسپیشلی ایسے لوگوں سے ڈسکس کرتے کہ ان کا کوئی سولوشن بتائیں,
حل نظر آئے. بالکل
جی, یعنی ڈیپینڈ کرتا ہے آپ کی پرسنالٹی میں. کبھی کبھی آپ کو صرف یہ ضرورت ہوتی ہے کہ بھائی مجھے کوئی سنے, بے شک حل نہ بتائے, صرف ہاں کرے, صرف کہے کہ ہاں مجھے سمجھ آ رہا, ہاں بہت سخت ہے, صرف یہ کہنا. یعنی سائیکالوجسٹ یہی ایک ٹیکنیک جو جس کو کہتے ہیں ایمپیتھی. ایک ہوتا ہے سمپیتھی کہ آپ جو ہے اس کو کہیں کہ ہاں بچو ہے تمہارے ساتھ بہت برا ہو, یعنی آپ اس کے ساتھ جو ہے ہمدردی. ایمپیتھی کیا ہوتا ہے کہ آپ اپنے آپ کو اس کی جگہ پہ رکھ کے زندگی کو دیکھ رہے ہیں,
اس کو محسوس کرنے کی,
محسوس کرنے کی. یعنی اگر وہ کہہ رہا ہے کہ بھائی اتنا جو ہے بہت ہی میرے ساتھ برا ہوا, تو آپ یہ نہیں کہیں نہیں نہیں برا نہیں ہوا, کوئی بری بات ہی نہیں تھی,
ہوتا رہتا ہے,
واقعی سچی میں اتنا, یعنی تم واقعی اس کو برا فیل ہوا ہے, تو آپ اس کو بھی فیل
کریں.
بے شک نہیں کر پا رہے, لیکن آپ اس کو یہ میسج دیں, آپ ٹرائی کریں اس کے پوزیشن میں رہ کے سوچنا کہ واقعی اس کے ساتھ جو ہے وہ برا ہوا ہے تو وہ کیسا فیل کر رہا ہے.
بالکل صحیح.
اگر آپ اسی کو وہیں پہ کٹ کر دیں کہ نہیں نہیں بھائی کوئی بڑی, میرے ساتھ تو 10 دفعہ ایسا ہوا ہے,
صحیح ہے,
ہاں کوئی بڑی بات نہیں ہے.
بالکل,
یعنی آپ نے اس کو انڈرسٹینڈ کیا ہی نہیں.
صحیح, بالکل ٹھیک. صابر خان صاحب بہت بہت شکریہ ادا کرتا ہوں, وہ آپ کا بڑے اہم سولوشنز کی طرح آپ نے اشارہ کیا کہ ایک لکھنا, ان کے سولوشنز کو لکھنا کہ کیا کیا سولوشنز ہیں جو میں کر سکتا ہوں, پھر اس میں دیکھنا کہ کون سا حل میرے لیے آسان ہے, صحیح ہے, بہتر ہے, اس پہ پھر یہ کہ جو ڈسکس کرنا, وہ ماہر نفسیات ہو سکتا ہے, وہ عام آپ کا دوست ہو سکتا ہے, آپ کے ریلیٹیو خاندان والے ہو سکتے ہیں, گھر والے ہو سکتے ہیں, ان سے ڈسکس کریں. اور بہرحال کانجی صاحب نے کہا کہ آپ ڈسکس اس لیے بھی کر سکتے ہیں کہ تھوڑا آپ کا بوجھ ہلکا ہو, اور اس کے ساتھ ساتھ اہم چیز یہ ہے کہ ایسے لوگوں سے ڈسکس کیا جائے, ایسی چیزیں ڈسکس کی جائیں جو آپ کو حل کی طرف لے کے جائیں, بجائے اس کے کہ آپ صرف یہ سوچتے ہیں کہ ہائے میں جو ہے میرے ساتھ یہ ہو گیا, میرے ساتھ وہ ہو گیا. بہرحال ان شاء اللہ امید کرتا ہوں کہ کانجی صاحبہ کی گفتگو آپ کے لیے مفید ثابت ہوئی ہوگی, آپ سے استفادہ کریں. کانجی صاحبہ بہت شکریہ ادا کرتا ہوں, آپ تشریف لائیں, بہت شکریہ. جی جی روبا,
بہت شکریہ آپ کا بھی, اور محترمہ صابرہ کانجی صاحبہ کا ہم بہت شکریہ ادا کرتے ہیں کہ وہ یہاں آئیں, انہوں نے وقت نکالا اور بہترین طریقے سے ہمارے ہفتے کے موضوع کا انہوں نے خلاصہ کیا. ناظرین یہاں ساتھ مل کر لیتے ہیں مختصر سا وقفہ, اور اس کے بعد پروگرام کو آگے بڑھائیں گے, آپ ہمارے ساتھ رہیے گا. جی ناظرین ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں, اور ساتھ ہی میں ڈاکٹر صابرہ کان جی صاحبہ کا اور ڈاکٹر یاسر اندرابی صاحب کا ایک بار پھر شکریہ ادا کرتے چل رہے ہیں کہ انہوں نے ہمیں پروگرام میں جوائن کیا. جی خیر,
بالکل شکریہ ادا کرتے ہیں ہم ساروں کا اور ہمارے ناظرین کا بھی جنہوں نے ہمیں پروگرام میں ساتھ دیا.
بالکل,
میں یہ بتاتا چلوں کہ انشاءاللہ کیسر عباس صاحب ہمارے ساتھ کل سنیچر کے دن
ہمارے ساتھ
موجود ہوں گے, اور وہ ایک بہرحال ایک نئی جو ہے وہ ہم شروع کر رہے ہیں گفتگو کا حصہ, اور موضوعات اگر کہوں, اور وہ موضوعات رہیں گے کہ بہرحال کس طرح بہتر طریقے سے زندگی کی جا سکتی ہے, اور اس میں ہمیں یہ ہم کیسے اہل بیت پیغمبر صلی اللہ علیہ وسلم کے خود اپنی زندگی اور ان کے گھرانے کی جو اس کی مدد سے کیسے اپنی زندگیوں کو بہتر بنا سکتے ہیں, تو یہ ہمارا انشاءاللہ موضوع رہے گا کیسر صاحب کے ساتھ, اور امید کریں گے کہ آپ کو ان کی گفتگو پسند آئے گی
انشاءاللہ. اور ہمارے ساتھ نکت نسیم صاحبہ آسٹریلیا سے موجود ہوں گی, اور ماہر نفسیات ہیں وہ, اور انشاءاللہ ہمارے ہفتے کے موضوع کے اوپر, ہمارے ہفتے کا موضوع بھی میں آپ کو بتاتی چلتی ہوں. ناظرین قوم کی ترقی میں خواتین کا کردار ہے پورے ہفتے میں چلنے والا موضوع, اور نکت صاحبہ بھی اس موضوع پر انشاءاللہ روشنی ڈالیں گی.
آپ تو خوش ہوں گی, آپ لوگوں کا موضوع ہے.
جی بالکل, خواتین کا موضوع, تو ساری خواتین جو یہ پروگرام دیکھ رہی ہیں ڈٹ کے ہمارا ساتھ دیں.
بالکل ساتھ دیں, اگر آپ لوگوں کو موضوع پسند ہے یہ تو ساتھ دیں تاکہ آگے بھی ہم اس طرح کے موضوع رکھ سکیں.
بالکل جی ہاں, بس اس دعا کے ساتھ کہ آپ کا آج کا دن بہت بہت اچھا گزرے, ہمیں اپنی دعاؤں میں یاد رکھے گا. مجھے رباب منصوری اور خورم علی گردیزی کا پروگرام نسیم زندگی سے اجازت دیجیے.
خدا حافظ.